यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। जेएनजी प्रदर्शनका क्रममा भएको आगलागी र तोडफोडले सरकारी भवनमा पुर्याएको क्षतिको विवरण संकलन हुँदै दुई महिनामा प्रतिवेदन आउने। हमासले अपहरणपछि हत्या गरेका विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया शुरू र इजरायलले गाजाको राफा नाका पुनः खोल्ने, मानवीय सहायता सामग्री पठाउन सहज हुने। समाचार अब विस्तारमा। हमासले अपहरणपछि हत्या गरेका नेपाली विद्यार्थी विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया शुरू गरिएको छ। दुई वर्षदेखि हमासको अपहरणमा परेका जोशीको शव गत सोमबार हमासले अन्तर्राष्ट्रिय रेड क्रस मार्फत इजरायललाई बुझाएको थियो। इजरायली सेनाले परीक्षण गर्दा हिजो उक्त शव विपिनकै भएको पुष्टि भएपछि नेपाल ल्याउने प्रक्रिया शुरू भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। हमासको अपहरणमा परेको केही महिनामै विपिनको हत्या भएको इजरायली सेनाले दावी गरेको छ। परराष्ट्र मन्त्रालयले विपिनको शव नेपाल ल्याइसकेपछि पनि मृत्युको वास्तविक कारण पत्ता लगाई क्षतिपूर्ति लगायतका सुविधा दिलाउन उचित पहल गरिने जनाएको छ। यसैबीच विपिनको निधनप्रति राष्ट्रपति रामचन्द्र पौडेलले दुःख व्यक्त गर्नुभएको छ। गत भदौ 23 र 24 गतेको प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडका कारण सरकारी भवनमा भएको क्षतिको विवरण संकलन गर्न विभिन्न पाँचवटा कार्यालयलाई जिम्मेवारी दिएको छ। क्षतिको विवरण संकलनका लागि विभिन्न पाँचवटा निकायहरूलाई दुई महिनामा क्षतिको विवरण सहितको प्रतिवेदन पेश गर्ने गरी जिम्मा दिएको शहरी विकास मन्त्रालयले जनाएको छ। सहकर्मी सरिता खनालको यो रिपोर्ट।
भदौ 23 र 24 गतेको प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडमा धेरै सरकारी कार्यालयमा क्षति पुगेको छ। आगजनीबाट कार्यालयहरूमा भएको क्षतिको विवरण संकलन गर्न र पुननिर्माण कसरी गर्न सकिन्छ भनेर अध्ययन गर्नका लागि विभिन्न पाँचवटा निकायलाई दुई महिनाको समय निर्धारण गरेर जिम्मेवारी दिइएको शहरी विकास मन्त्रालयले जनाएको छ। सरकारी भवनको क्षतिको विवरण संकलनका लागि नेपाल विद्युत प्राधिकरण, पुलचोक इन्जिनियरिङ क्याम्पस, चिस्को कम्पनी, चिलिमे हाइड्रो, काठमाडौँ विश्वविद्यालय विद्यालय र विद्युत प्राधिकरण अन्तर्गतकै इन्जिनियरिङ निर्देशनालयलाई गरी पाँचवटा निकायलाई 126 क्षतिग्रस्त भवनको विवरण संकलनका लागि जिम्मा दिइएको शहरी विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद मैनालीले जानकारी दिनुभयो।
हाम्रो क्षतिग्रस्त भवनहरूको के क्षति भएको छ, पहिलाको ओरिजिनल उसबाट कतिको स्ट्रेन्थ लुज गरेका छ, पाँचवटा संस्थालाई अनुसन्धान गर्न भनेर हामीले जिम्मेवारी तोकेका छौँ। त्यसमध्ये नेपाल विद्युत प्राधिकरणलाई 33 बिल्डिङ, इन्जिनियरिङ क्याम्पस पुलचोकलाई 39, चेस्को भन्ने विद्युत प्राधिकरणकै एउटा अर्को अफिस हो उसलाई 32, अनि काठमाडौँ युनिभर्सिटीलाई 12, एनइएकै इन्जिनियरिङ निर्देशनालयलाई 10 गरेर यिनीहरूलाई चाहिँ दुई महिनाको एमओयु गरेर के क्षति भएको हो, पहिलाकै स्वरूपमा त्यही स्ट्रेन्थमा ल्याउनलाई के सुधार गर्नुपर्छ र लागत कति लाग्छ भनेर चाहिँ तयार गर्नलाई दुई महिनाको टाइम दिएर चाहिँ हामीले जिम्मेवारी प्रदान गरेका छौँ।
मन्त्रालयका अनुसार संघीय सरकार अन्तर्गतका 380 सरकारी भवनमा क्षति पुगेको छ भने प्रदेश र स्थानीय निकाय कार्यालयमा समेत गरी झण्डै 450 भवनमा क्षति पुगेको छ। तीमध्ये संघीय सरकार अन्तर्गतका 105 भवन पूर्ण रूपमा क्षतिग्रस्त, 182 भवन आंशिक क्षति र 93 भवनमा सामान्य क्षति पुगेको छ। शुरूमा 126 भवनको क्षतिको विवरण संकलन गर्न लागि मन्त्रालयले जनाएको छ। विवरण संकलनका लागि जिम्मा पाएका निकायले विवरण संकलन पश्चात पेश गरेको रिपोर्टका आधारमा काम अगाडि बढाइने मन्त्रालयका सहसचिव एवं प्रवक्ता मैना
टोटलमा त 440 जति छ। अब अहिले हामीले चाहिँ सुरुमा चाहिँ यतिवटा जति दियौँ, यसैले के गर्ने भनेर नै यही दुई महिनाको समयमा यही संस्थाले हामीलाई रिपोर्ट पेश गर्छन्, त्यही अनुसार हामी कार्यान्वयन गर्छौँ।
भदौ 24 गते देशव्यापी भएको आगजनीमा प्रदेश र स्थानीय निकायका कार्यालयमा समेत ठूलो क्षति पुगेको छ। त्यसको विवरण भने अझै संकलन गर्न बाँकी रहेको छ। कतिपय सरकारी भवनहरूको सामान्य मर्मत सम्भार गरी सेवा सुचारू गर्न थालिसकिएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
झेन्जी आन्दोलनका क्रममा भएको क्षतिका कारण एक महिनादेखि अवरूद्ध विराटनगर स्थित भूमि सुधार तथा मालपोत कार्यालयको सेवा सुचारू भएको छ। विराटनगर महानगरपालिका सहित मोरङ जिल्लाका 6 पालिकालाई सेवा प्रदान गर्दै आएको कार्यालयको सेवा सुचारू भएपछि सेवाग्राहीहरूलाई सहज भएको छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारी।
झेन्जी आन्दोलनको क्रममा कार्यालयको संरचना, कार्यालयमा प्रयोगमा आउने उपकरण तथा कागजात पूर्ण रूपमा नष्ट भएपछि कार्यालयको सबै सेवा अवरुद्ध हुँदै आएको थियो। आन्दोलनको क्रममा जलेका श्रेष्ठाको हकमा श्रेष्ठता कायम गर्ने र भइरहेका श्रेष्ठालाई कार्यान्वयन गराउने गरी कार्यालयले सेवा सुचारू गरेको हो। मालपोत कार्यालय विराटनगरका प्रमुख राजेश प्रसाद पोखरेलले कार्यालयले सेवा सुचारू गरेको र कतिपय जलेका श्रेष्ठाहरूको रेकर्ड कार्यालयसँग रहेको बताउनुभयो। भूमि सुधार तथा तामिली सम्बन्धी सबै फाइल नष्ट भएकाले त्यस बाहेकका सबै सेवा सुचारू भएको उहाँको भनाइ छ।
सबै व्यक्तिहरूको सहयोगमा मरमत गरेर सम्पूर्ण कामहरू हामीले सुरु गरेका छौँ। सर्वसाधारण त्यति त्रसित नहुन म अनुरोध गर्दछु। अब टंकी सिनुवारीको नष्ट भएका उसलाई हामीले सेवा सुचारू गरिहाल्छौँ। हामी यहाँ तपाईँहरूसँग भएका रेकर्डहरू छन्, हामीसँग पनि केही रेकर्डहरू होला, सहज तरिकाले कसरी हामीले तपाईँहरूलाई सेवा दिन सक्छौँ। हामीलाई समस्या भनेको तामिली पनि निकै नष्ट भएको छ। तामिलीको काम चाहिँ अलिकति तत्कालै हामी गर्न सक्दैनौँ। र अर्को भूमि सुधार काम पनि अहिलेका चालु फाइलहरू सबै नष्ट भएकाले कुनै तपाईँहरूले मुद्दा दिनुभएको छ, भूमि सुधार सम्बन्धी कुनै काम निवेदनहरू दिनुभएको छ भने तपाईँहरूले आफूसँग भएका प्रमाणहरू लिएर यहाँ सम्पर्क गर्नुहोला। ती तपाईँहरू
विराटनगर महानगरपालिका सहित छवटा पालिकालाई सेवा दिँदै आएको सो कार्यालयले सेवा सुचारू गरेपछि सेवा लिन सहज हुने विराटनगर एकी मुना निरौलाको भनाइ छ।
अब कति ठेलीहरू जलेको छन् होइन, एक महिनापछि अलिक राहत भयो। अब मान्छेको काम कति रोकेका थिए, अर्जेन्ट कामहरू थिए, त्यसको लागि अब अलिक सहज भएको छ आजदेखि। यहाँ भएका जति चाहिँ अब जति पहिले जे जस्तो भइरहेछ त्यही त्यसरी नै चल्नेछ। अब नभएको चाहिँ अब त्यही सूचना अनुसारको अब त्यही अनुसारको काम हुने होला।
कुनै प्रकारको काम नभएको अवस्थामा सेवा सुचारू भएपछि रोकिएका कामहरू अब सहज रूपले हुने विराटनगर 14 का देवनारायण शाहको भनाइ छ।
जसको जसको काम रोकेको थियो, अब कसैको लेनदेन होला, कसैको ब्याङ्कको काम होला, त्यस्तोहरूको सहज छन्। पहिला त गाह्रो थियो नि यो बीचमा त।
कार्यालयले प्रदान गर्ने सबै प्रकारको सेवा सञ्चालनमा आउन नसक्दा कतिपय सेवाग्राहीहरू कार्यालयमा आउने र त्यतिकै फर्किने गरेकाले त्यस्तो अवस्थामा कार्यालयबाट प्रवाह गरिने सबै प्रकारको सेवा चाँडै सञ्चालनमा ल्याउन समेत सेवाग्राहीहरूले जोड़ दिएका छन्। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
नेपाल टेलिकम को 4G भिडियो कल गर्दा नो 4G, नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकम को 4G।
गेम खेल्दा नि टेन्सन नजी, नेपाल टेलिकमको 4G आफ्नो भन्य आफ्नै हो जी, नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। धनकुटामा आज भएको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या 2 पुगेको छ। विराटनगरबाट धनकुटा हुँदै जितपुरतर्फ जाँदै गरेको बस धनकुटा नगरपालिका 3 स्थित निगालेमा दुर्घटना भएको हो। दुर्घटनामा परि धनकुटाको महालक्ष्मी नगरपालिका 6 की 55 वर्षीय गंगा कार्की र महालक्ष्मी नगरपालिका 9 का 60 वर्षीय डिलीराम बरालको मृत्यु भएको हो। कार्कीको घटनास्थलमै र बरालको धनकुटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिनुभयो। दुर्घटनामा अन्य 7 जना यात्रु घाइते भएका छन्। मध्य प्रदेशको मुख्यमन्त्री पदका लागि लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालका नेता जितेन्द्र सोनलले दावी पेश गर्नुभएको छ। मध्य प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शत्रुघ्न यादवका अनुसार 5 दलीय गठबन्धनको सहयोगमा लोसपाका नेता सोनलले आज मध्य प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष सरकार गठनको दावी पेश गर्नुभएको हो। सरकार गठनका क्रममा लोसपा, जनता समाजवादी पार्टी, जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बीच सहमति जुटेको उहाँले बताउनुभयो। यसैबीच नेपाली कंग्रेस, नेकपा एमाले लगायतका केही राजनैतिक दलहरू पनि सरकार गठनको दावी गर्दै प्रदेश प्रमुखको कार्यालयमा गएको निमित्त सचिव यादवले जानकारी दिनुभयो। राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग अन्तर्व्यवस्थापिका संघ आईपीयूको महासभामा नेपालको सहभागिता र आगामी माघमा हुने राष्ट्रिय सभा निर्वाचनका सन्दर्भमा छलफल गर्नुभएको छ। महासभामा सहभागी हुन राष्ट्रिय सभा अध्यक्ष दाहालको नेतृत्वमा संघीय संसदको एक प्रतिनिधिमण्डल स्विजरल्याण्ड जाँदैछ। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको आह्वानमा आज भएको सर्वदलीय बैठकमा सभामुख घिमिरेले संसदको पुनर्स्थापना कि निर्वाचन भन्ने विषयमा दलहरूसँग धारणा माग्नु भएको छ। बैठकमा सभामुख घिमिरेले संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि आफूले पहल गर्ने र त्यसमा दलहरूको साथ आवश्यक रहेको धारणा राख्नुभयो। सरकार गठन र प्रतिनिधि सभा विघटन विरूद्धमा सर्वोच्च अदालतमा रिट परेकाले अदालतले गरेको निर्णय अनुसार अगाडि बढ़नुपर्ने दलहरूले बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी एमालेको दशौं केन्द्रीय कमिटी बैठक आजदेखि शुरू भएको छ। ललितपुरको भनी मण्डलमा शुरू भएको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको वर्तमान अवस्थालाई लोकतान्त्रिक, जनपक्षीय र शान्तिपूर्ण रूपमा समाधान गर्न राजनीतिक दलहरू एक हुनुपर्ने विचार व्यक्त गर्नुभयो। जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि राहदानी आवेदन सम्बन्धी सेवा शुरू गर्न लागेको जनाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना प्रकाशित गरी राहदानी आवेदन सम्बन्धी सेवा आज बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म 2 शिफ्टमा सञ्चालन हुने जनाएको हो। सीमित आवेदन स्टेशनबाट शुरू गर्न लागि सो सेवाका लागि आवेदन गर्न साँझ 5 बजे अनलाइन स्लट खुल्नेछ। अत्यधिक सेवाग्राहीको उत्साह भएको र सीमित आवेदन स्टेशन भएकाले सेवाग्राहीहरू आवेदन फारममा उल्लेख भएको समयमा उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ। जाडोयाम शुरू हुन थालेसँगै पछिल्ला केही दिन यता प्रादेशिक अस्पताल पर्वतमा बिरामीको संख्या उल्लेख्य मात्रामा बढ्दै गएको छ। चाप बढ्दै गएपछि बिरामीलाई सय अभाव भएको छ। बिरामीलाई अस्पतालको आकस्मिक कक्षमै र कतिपय अवस्थामा भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता बढेको पर्वत अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर हेमन्त बास्तोराले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब अन्तर्राष्ट्रिय प्रसंग। इजरायलले गाजाको राफा नाका आजदेखि पुनः खोल्ने निर्णय गरेको छ, जसबाट इजिप्ट हुँदै गाजामा मानवीय सहयोगका सामग्री पठाइन सजिलो हुनेछ। इजरायली सार्वजनिक प्रसारण संस्थाका अनुसार संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय संस्था, निजी क्षेत्र र दात्री राष्ट्रहरूले पठाउने करिब 600 सवारी साधन गाजातर्फ पठाइने तयारी भइरहेको छ। गाजामा 2 वर्षदेखि जारी द्वन्द्वका कारण खाद्यान्न, औषधि र अन्य आधारभूत सेवाको गम्भीर अभाव भएको छ। संयुक्त राष्ट्रसंघ र विभिन्न सहयोगी संस्थाहरूले बारम्बार राफा नाका खोल्न आग्रह गर्दै आएका थिए। संयुक्त राष्ट्रसंघले गत साउन महिनामा गाजामा दुर्भिक्ष भएको घोषणा गरे पनि इजरायलले त्यो दावी अस्वीकार गरेको थियो। राफा नाका खोल्ने निर्णय इजरायली राजनैतिक नेतृत्वको सहमतिमा गरिएको हो। अब खेलकुद। आईसीसी T20 विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनौट अन्तर्गत सुपर सिक्सको तेस्रो खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ। लीग चरणदेखि अपराजित रहेको नेपालले आज ओमानलाई हराउन सके तेस्रो पटक T20 विश्वकप यात्रा पक्का गर्नेछ। नेपालले यसअघि पहिलो पटक सन् 2014 बंगलादेशमा भएको र सन् 2024 अमेरिका र वेस्ट इण्डिजमा सम्पन्न विश्वकप खेलेको थियो। ओमानको अल अमिर्त स्थित ओमान क्रिकेट एकाडेमी मैदानमा आज राति 8:45 शुरू हुने खेलमा नेपाल आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ। यसअघि दुई टोलीबीच भएको 7 भिडन्तमा नेपालले 5 र ओमानले 2 खेल जितेको छ। सुपर सिक्सका शीर्ष 3 टोलीले आगामी वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने आईसीसी T20 विश्वकपमा स्थान पाउनेछन्। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। जेएनजी प्रदर्शनका क्रममा भएको आगलागी र तोडफोडले सरकारी भवनमा पुर्याएको क्षतिको विवरण संकलन हुँदै 2 महिनामा प्रतिवेदन आउने। हमासले अपहरणपछि हत्या गरेका विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया शुरू र इजरायलले गाजाको राफा नाका पुनः खोल्ने, मानवीय सहायता सामग्री पठाउन सहज हुने। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजी सुन्न सक्नुहुनेछ। हस्त नमस्ते।